इसी तरह कुछ रिश्तेदार उनको जकात नहीं दी जा सकती, शौहर बीवी को नहीं दे सकता, बीवी शौहर को नहीं दे सकती, इसी तरह जो बच्चे पेरेंट्स को नहीं दे सकते, पेरेंट्स बच्चों को नहीं दे सकते, यानी कि बाप बेटे को, पोते पर पोते को नहीं दे सकता, इसी तरह ऊपर और इसी तरह ननिहाल में भी सिलसिला है, तो इनको नहीं, बाकी भाई को दी जा सकती है, बहन को दी जा सकती है, फूफा खालू बाकी तमाम रिश्तेदारों को दी जा सकती है। तो ये मैंने केस वन इसको शुरू में कहा था कि पहला सिनेरियो पहला केस है, क्योंकि यही फ्रीक्वेंटली अप्लाई होता है, आमतौर पर यही एप्लीकेबल होता है मुआशरे के अंदर। केस टू क्या है, शायद किसी पे अप्लाई कभी होता हो लेकिन रेयरली होगा, कि किसी के पास कोई नकदी ना हो, कोई कैश ना हो, कोई उसकी इंश्योरेंस ना हो, कुछ भी ना हो, सिर्फ सोना पड़ो, सिर्फ सोना पड़ो, तो उसमें फिर उसको देखना होता है कि अगर सिर्फ सोना है तो फिर उसकी वेट पे बात आ जाती है कि 7.5 तोले है कि नहीं, यानी वो तकरीबन 87.48 ग्राम बनता है, अगर वो उससे ज्यादा है तो फिर उस पर ज़कात होगी और वो 2.5% उसका देगा। और केस थ्री ये है कि सोना भी नहीं है, सिर्फ चांदी पड़ी हुई है, तो सिर्फ चांदी, कोई कैश नहीं, नथिंग एल्स, तो फिर वो देखेंगे कि 612.35 ग्राम यानी 55.5 तोले चांदी है कि नहीं, वेट पे बात चली जाएगी, अगर उससे ज्यादा है तो ज़कात देगा, कम है तो नहीं देगा, और वही 40 से डिवाइड करेगा यानी 2.5% उसकी देगा। लेकिन ये कम एप्लीकेबल होता है, आमतौर पर कोई ना कोई कैश पड़ा होता है, कोई ना कोई चीज पड़ी होती है, अगर सोना चांदी मिलके भी पड़े हो तब भी वो पहले वाला केस ही बनेगा, मतलब ये कि वो 33,000 रुपए के हिसाब से कैलकुलेशन होगी, यानी सोना चांदी मिला के, बेशक 1 तोला सोना हो और थोड़ा सा चांदी, अगर वो 33,000 रुपीज पाकिस्तानी रुपीज से ज्यादा बन गया या 1200 सऊदी रियाल से ज्यादा बन गया तो उसमें ज़कात आ जाएगी। तो ये ब्रीफली मैंने बताया, अब कुछ चीजें उसमें और एलिब्रेशन चाहती हैं। पहली चीज ये कि साल का शुरू और आखिर देखा जाएगा, जैसे मैंने कहा था डे जीरो में कैलकुलेशन करेगा और 1 साल बाद कैलकुलेशन करेगा, उस वक्त अगर इतनी अमाउंट बन रही है तो उस पर ज़कात है, बेशक साल के दरमियान उसकी पैसे कम हो जाए, 33,000 से कम हो जाए नेट, लेकिन उस पर ज़कात रहेगी। हाँ एक केस है कि जीरो हो जाए, फॉर एग्जाम्पल कोई आसमानी आफत आ गई, अल्लाह महफूज करे, तो उस वक्त अगर जीरो हो गई फिर दोबारा से कैलकुलेशन स्टार्ट होगी कि जब उसके बाद पैसा आएगा, लेकिन अगर कम हो गई, 5,000 रुपया रह गया नेट, 10,000 रुपया नेट रह गया, लेकिन साल के आखिर में फिर 33,000 से ज्यादा हो गया, 33,000 ज्यादा आ गया, तो फिर भी उस पर ज़कात बनेगी। तो साल का शुरू और आखिर इम्पोर्टेंट है, दरमियान में बेशक वो कम ज्यादा पैसे होते रहे, और साल के एंड पे ही कैलकुलेशन होती है, बेशक साल दरमियान में पैसा ज्यादा आ गया, आखिर में बेशक कम हो गया, तो एंड ऑफ द ईयर देखा जाएगा कि आज मेरे पास कितना पैसा, उस पर ज़कात होगी। वो ये भी हो सकता है कम हो जाए, यानी साल के दरमियान में ज्यादा हो फिर आखिर में कम हो जाए, ये भी पॉसिबिलिटी है, और ऑपोजिट भी है कि साल के दरमियान में कम हो और आखिर में एक दिन पहले रकम आ जाए कहीं से, तो सब ज़कात में कैलकुलेट होगी। सोना चांदी की कैलकुलेशन में मैंने बता दिया कि वो खालिस सोना चांदी की कैलकुलेशन होती है, इसमें नग वगैरह शामिल नहीं किए जाते, जो भी उसके ऊपर नगीने लगे हों या कोई और चीज हो वो कैलकुलेशन में नहीं आती, खालिस सोने चांदी की कैलकुलेशन होती। और चांदी में एक केस ये भी है खोट ज्यादा हो, यानी कि चांदी कम हो खोट ज्यादा हो, फिर वो चांदी के हुक्म में नहीं है, लेकिन आमतौर पर खोट होता है लेकिन कम होता है, लेकिन अगर मेजोरिटी 50% ज्यादा खोट है कम चांदी है तो वो चांदी के हुक्म में नहीं, उस पर ज़कात नहीं। और जब ये कहा जा रहा है कोई चीज बेचने के लिए खरीदी तो वो शुरू की नीयत काउंट होगी, कि जब मैंने चीज ली थी तो बेचने की नीयत की थी कि नहीं, वो उसमें सब शामिल है, प्लॉट कोई और चीज, शुरू की नीयत इंपॉर्टेंट है। कई बार ऐसा होता है शुरू में नीयत नहीं थी उसे खरीद लिया, लेकिन बाद में नीयत बन गई कि अब बेच दूं, तो अब नहीं ज़कात होगी, जब बेचूंगा माल आएगा उस पर ज़कात होगी, जब तक बेचा नहीं उस पर ज़कात नहीं। अच्छा एक चीज ये भी है, कोई शॉपकीपर है दुकान में चीजें पड़ी हुई हैं, बेचने के लिए उसने रखी हैं, उसमें ज़कात है, जिसका मैंने बताया कि कैलकुलेशन में सब आता है, तो एक उसमें ये कर सकता है कि अब बहुत बल्क में अमाउंट पड़ी है बल्क में, तो उस सारे का होलसेल रेट, एक होता है मार्केट रेट, मतलब बेचने का रिटेल प्राइस होती है, होलसेल होती है, उलमा ने लिखा उसका होलसेल रेट देख ले और उसके मुताबिक ज़कात कैलकुलेट करे, वो थोड़ा कम बनता है। अच्छा घर का सामान जितना भी हो ज़कात देते हुए कैलकुलेशन में नहीं आता, جیسے جتنا مرضی گھر میں کپڑے پڑے ہوں، جتنے مرضی برتن پڑے ہوں، دینے کے لیے وہ کیلکولیشن میں نہیں آتے، لیتے ہوئے آتے ہیں، دیتے ہوئے نہیں آتے. یعنی جب دینے کے لیے کیلکولیشن کی جاتی ہے تو تب وہ کیلکولیشن میں نہیں آتے. جتنا مرضی گھر میں سامان پڑا ہو، گاڑیاں ہوں، سامان ہو، جو بھی. اسی طرح کسی کے کئی گھر ہیں لیکن سب کرائے پہ چڑھے ہوئے ہیں، تو اب وہ جو چیز کرائے پہ آگے چڑھی ہو اس پہ زکات نہیں ہوتی. یعنی کہ ایک کام یہ کرتا ہے کہ کرائے میں برتن دیتا ہے، اب وہ کرائے پہ دی جانے والی چیز پہ زکات نہیں ہوتی، کرائے پہ ہوتی ہے. اس پہ جو کرایہ آئے گا وہ ظاہر ہے کیش ہوگا، تو کیش پہ تو میں نے بتا دیا کیلکولیشن میں آئے گا، لیکن کرائے کی چیز پہ نہیں ہوگا. کہ کسی نے کرائے پہ کوئی گھر دیا ہوا تو اس گھر پہ نہیں ہوگا، اس کے کرائے پہ ہوگا. ایک اور امپورٹنٹ چیز ہے قرض کے متعلق، تو اس کی کچھ تفصیل ہے، ڈیٹیلز ہیں قرض کے متعلق. یہ بات ہوئی تھی کہ قرض مائنس کرنا ہے، جب کیلکولیشن کریں گے تو مائنس کریں. کیا مطلب؟ 40,000 روپیز بن رہے ہیں نیٹ، لیکن قرض میرے پہ ہے فار ایگزامپل 50,000 روپیز، تو 40,000 مائنس 50,000 مائنس 10,000 بن جائے گا. یعنی کہ میں الٹا، یعنی کہ وہ شخص الٹا زکات لینے کا مستحق بھی بن سکتا ہے، وہ آگے میں بتاتا. تو وہ مائنس سے یہ مراد ہوتی ہے. اب قرض کی تین قسمیں علماء نے کی ہیں، تین: قوی، متوسط اور ضعیف. قوی قرض اس کو کہا جاتا ہے جو کہ روٹین میں عام طور پہ ہوتا ہے، کہ کوئی نقد کسی کو دے دیا، کوئی سونا دے دیا، چاندی دے دی، تجارت کا سامان اٹھا کے کسی کو قرض کے طور پہ دے دیا. تو اس میں طریقہ یہ ہے، یہ دینے کی بات ہو رہی ہے، لینے کی، اس نے دیا ہے کسی کو. جب قرض کسی کو دے تو یہ میں نے شروع میں بیان کر دیا کہ وہ کیلکولیشن میں آتا ہے زکات دیتے ہوئے. یعنی کہ جو قرض دے رہے ہیں اس نے اس کی زکات دینی ہوتی، جو لے رہا اس نے نہیں، جو دے رہا ہے اس نے اس کی زکات دینی ہوتی. ایک شخص نے کسی کو کچھ پیسے دے دیے، 1,00,000 روپے دے دیا قرض کے طور پہ کہ سال بعد واپس کرے گا. اب وہ اس نے قرض دیا ہے، تو جب وہ کیلکولیٹ کرے گا اس 1,00,000 روپے کی بھی زکات ادا کرنی ہے اس کو. اب اس میں طریقہ یہ ہے کہ لیٹ سپوز اس نے قرض دیا، ابھی 3 سال بعد اس کو واپسی ہونی ہے قرض کی. اب ایک طریقہ تو یہ ہے کہ وہ 3 سال بعد جب قرض واپس آئے گا تو وہ 3 سالوں کی زکات ادا کرے، کیوں کرنی تو اس نے ہے، وہ اس وقت 3 سالوں کی، یعنی پہلے سال کی بھی زکات دے، دوسرے سال کی بھی، تیسرے سال کی بھی، 3 سال کی زکات ادا کرے جب واپس آئے. دوسرا طریقہ یہ ہے کہ ہر سال اس کو کیلکولیٹ کر لے کہ میں نے دیا ہوا ہے، اس کی زکات میرے پہ ہی ہے، تو میں اس سال کی کیلکولیشن میں کر لیتا ہوں، وہ کہ میرے پاس 3 سال بعد پیسے آئیں گے، لیکن اس سال کیلکولیٹ کر لیتا ہوں. تو اب اگر 3 سال بعد جو پیسے ملیں گے تو پھر اسے اسی سال کی دینی ہے، 3 سال کی کیلکولیشن نہیں کرنی. ایک اور علماء نے لکھا کہ قرض بڑا ہوتا ہے وہ قسطوں میں آ رہا ہوتا ہے، اکٹھا نہیں آتا، قسطوں میں آتا ہے. اب اس میں بھی طریقہ یہ ہے کہ اگر قرض کافی بڑا ہے تو قسطوں میں دیکھے، جب اتنی قسطیں آ جائیں کہ وہ 11 تولے چاندی بن جائے، یعنی 122.48 تقریباً بنتا ہے، 4.7 گرام کے برابر اتنی چاندی کی اکویلنٹ ہو جائے، یعنی کہ اس کو تقریباً 33,000 کو آلموسٹ 5 سے ڈیوائڈ کر لیں تو تقریباً 6,000 روپے 7,000 روپے بن جائے گا. تو اگر اتنی اماؤنٹ اس کے پاس آ رہی ہے، اتنی قسطیں آ گئی، 2 قسطوں میں 1 قسط میں آ گیا ہے، تو اب اس کی وہ اتنی زکات دے دے، یعنی 6,000 روپے کو دے دے قسطوں میں. اگر وہ اتنا بن گیا ہے، اتنی قسط آ گئی، تو اتنی زکات اس کی نکال دے، دینی 2.5% ہے. میرا مطلب ہے کہ اس نیٹ میں کیلکولیشن میں لے آئے. اچھا، دوسرا قسم کا قرض ہوتا ہے، یہ پہلا جو کامنلی دیا جاتا ہے اس کی بات ہوئی. دوسرا ہے کہ کئی بار پیسہ بھی نہیں دیا جا رہا، سونا چاندی بھی نہیں، بلکہ گھر کے کپڑے کسی کو دے دیے قرض کے طور پہ، یعنی واپس کر دے گا، اس کی قیمت بعد میں ادا کرنی ہے کسی نے، تو وہ جب ملے گا پیسہ تو وہ تب اس کی زکات کی کیلکولیشن میں لے آئے. لیکن اس کو لانا ہر سال کی زکات میں ہے، یعنی کہ اگر 3 سال بعد بھی پیسے مل رہے ہیں تو 3 سال کی زکات اس نے ادا کرنی ہے. قرض میں ایک اصول ہے کہ جب دیا ہو، جب ملے گا، تو اس کو ہر سال کی کیلکولیشن کرنی ہے، کیونکہ اسی کا پیسہ ہوتا ہے.